الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين خاتم النبيين محمد وعلى آله وأصحابه أجمعين ومن تبعهم بإحسان ودعا بدعوتهم إلى يوم الدين. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة. وقال الله تعالى إن الصلاة كانت على المؤمنين كتابا موقوتا. وقال تعالى وإنها لكبيرة إلا على الخاشعين. صدق الله مولانا العظيم. دوستو اور بھائیو، دو جمعہ پہلے نماز کے سلسلے میں کچھ بنیادی باتیں جو بطور یاد دہانی اور ریمائنڈر ذکر کی گئی تھی. بعض مرتبہ بعض چیزیں ریمائنڈ کرنے سے تازہ ہو جاتی ہیں. معلوم تو سب کو رہتا ہے، لیکن ذہن کے اوپر کبھی کبھی ایسی غفلت طاری ہو جاتی ہے، ایک روٹین بن جاتی ہے بعض چیزیں، تو اس کی وہ اصل روح نکل جاتی ہے. تو اس لیے اللہ نے بھی فرمایا وَذَكِّرْ فَإِنَّ الذِّكْرَى تَنفَعُ الْمُؤْمِنِينَ. آپ یاد دہانی کرائیے، اور یاد دہانی کرنا یہ مؤمنین کو نفع دیتا ہے. یہ ریمائنڈر ہے. یہ صحیح ہے کہ ہم کو بھی معلوم ہے نماز کیا ہے، کیسا پڑھنا چاہیے، اس کی اہمیت کیا ہے، سب جانتے ہیں، الحمدللہ پڑھتے ہیں. لیکن بولنے سے بولنے والے کو بھی اور سننے والوں کو بھی بعض مرتبہ فائدہ ہو جاتا ہے. اور بولنے کا مطلب یہ نہیں ہوتا کہ بولنے والا بہت پرفیکٹ ہے اور سننے والوں میں خرابی ہے، نعوذ باللہ، ایسی بات نہیں. بولنے والے میں زیادہ اس کا محتاج اپنے آپ کو سمجھ کر بولنا پڑتا ہے. کہ ہمارے حضرت خانی رحمۃ اللہ علیہ فرماتے تھے کہ جو چیز میں اپنے اندر کم محسوس کرتا ہوں میں اس کو لوگوں میں بولتا ہوں. تو بولنے سے میرا دل اندر سے بولتا ہے کہ تو خود تو عمل کرتا ہے، تو پھر اندر سے جذبہ پیدا ہوتا ہے. آپ اور ہم دوستو، اللہ کا کرم ہے، جیسی بھی ہو سکے نماز پڑھتے ہیں. ایک مزاج بن چکا اور معمول ہو چکا. اللہ کا کرم ہے، اللہ نے یہ نعمت دی، نماز کی دولت دی، سب نماز پڑھتے ہیں. اس نماز کے سلسلے میں سب سے پہلے تو یہ بات ہم سب کے ذہنوں میں رہے کہ یہ نماز میں جو پڑھنے آتا ہوں مسجد کو، یا جب میں نماز کی رکعت بنتا ہوں، تو یہ کتنا بڑا کام کرنے جا رہا ہوں. اس کا خیال اور دھیان ایک روٹین ہونے کی وجہ سے ذہن سے نکل جاتا ہے کہ کتنا بڑا کام ہے، کہاں ٹھہرنے جا رہے ہو، کیا بول رہے ہو، کس کے سامنے ٹھہر رہے ہو، کیا یہ احساسات ہمارے ذہنوں میں ہوتے ہیں جب ہم نماز کو پڑھے ہوتے ہیں. تو کیا یہ ہوتا ہے کہ جب ہم اللہ اکبر کہتے ہیں تو ہم کیا کہتے ہیں، اور اب کس کے سامنے کھڑے ہیں، اور اب کون ہمیں دیکھ رہا ہے، اور اب کون ہمیں سن رہا ہے، اور کون ہمارے دل اور دماغ کو تک دیکھ رہا ہے. نماز کی رکعت بن لیا، دل ادھر ادھر، دماغ ادھر ادھر بھاگ رہا ہے. مسئلہ تو یہ ہے کہ دیکھنے والے تو سمجھ رہے ہیں کہ حضرت ماشاءاللہ دیکھو کیسے سر جھکا کے نماز پڑھ رہے ہیں، مگر وہ سر جھکا کے ایک روٹین چل رہی ہے. جس طرح مشین کا بٹن دبا دیا اور مشین چلتی ہے، ہماری نماز بھی دوستو مشین ہے، وہ بھی آٹومیٹک مشین ہے. آٹومیٹک سورہ فاتحہ زبان پر ہے، آٹومیٹک کوئی قل ھو اللہ اتنا آتا ہے نا، ولا شری جو سورہ ہے وہ آٹومیٹک آ جاتے ہیں، وہی پڑھنا پڑے روز وہ آ گئے. اس کے بعد رکو سجدہ سے اور ایک مشین چل گئی، اور مشین نے سلام پھیر دیا، اور مشین کو پتا بھی نہیں ہے. وہ ہمارے ایک صاحب نے لکھا کہ جب میں ہوٹل میں داخل ہوا، چیک ان کیا، اور جب मुझे काम था तो मैंने वो टीवी को ऑन ही नहीं किया, लेकिन जब मेरे जाने का टाइम आया तो मैंने टीवी ऑन किया तो उसने कहा वेलकम। उसको मालूम नहीं था कि ये वेलकम का टाइम नहीं है, मेरे जाने का टाइम था। तो हमारा भी वही हाल है कि हम नमाज मशीन की तरह खत्म भी हो गए। दोस्तों और बुजुर्गों, एक एक अमल जो नमाज का है वो इतना अहम तरीन अमल है और इतनी अहम तरीन इबादत है कि अल्लाह ने फरमाया कि इस नमाज के जरिए तुम अल्लाह की मदद हासिल करो, इसके जरिए इस्तईनु बिस्सब्री वस्सला, नमाज और सब्र ये दो चीजों के जरिए तुम अल्लाह की मदद हासिल करो। तो इसका मतलब ये हुआ कि हम इस नमाज के जरिए अल्लाह की मदद हासिल कर सकते हैं, अल्लाह ने हमारी मदद करेंगे। तब जब नमाज अपनी पूरी असली शक्ल और सूरत में पूरी होगी तो तभी तो वो नमाज हमारी हमारे लिए मदद का जरिया बनेगी। गोया अल्लाह की तारीफ करके अल्लाह के सामने खड़े होकर हम उसको ये बताएंगे कि अल्लाह आपकी इबादत का तोहफा मैं आपकी खिदमत में पेश करता हूँ, ये इबादत का एक तोहफा है, इसको कबूल कीजिए। अब हम में से हर एक सोचे कि क्या वाकई मैं उसी तरह ये तोहफा अल्लाह के दरबार में पेश करने के काबिल इसको बनाया, इसको काबिल बनाया या नहीं, जिस हद तक आता हो जैसा आता हो उसको काबिल तो बनाए। जैसे आप किसी को तोहफा देते हैं, छोटी चीज भी है तो उसको बेहतरीन उसको बॉक्स में डालते हैं, उसके ऊपर बेहतरीन फिर पेपर लगाते हैं, उसके ऊपर कुछ और भी खूबसूरत चीज रखते हैं, उसके बाद बड़ी इज्जत और एहतराम के साथ मोहब्बत के साथ अगर जिसको दे रहे हैं वो बहुत बड़ा है और आपका तोहफा बहुत छोटा है, तो आप अपने दिल में ये ख्याल करते हैं कि आपके दरबार में पेश करने के काबिल तो नहीं है, लेकिन अगर आप कबूल कर ले तो जहे इज्जत है, अगर आप कबूल कर लें तो मेरे लिए इज्जत होगी। ये एहसास के साथ क्या दोस्तों हमारी नमाज होती है। एक एक लफ्ज जो आदमी नमाज में कहता है, मसला यह है कि नमाज में आदमी अल्लाह के सामने खड़ा होता है। इसीलिए एक चीज में हम गफलत बहुत देखते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नमाजी के सामने से मत गुजरो, और अगर लोगों को मालूम हो कि नमाजी के सामने से गुजरने का क्या वबाल और आजाब है तो 40 तक वो रुके रहे, 40 साल 40 दिन कुछ नहीं, यानी इतना बड़ा, मगर अब हम लोगों को देखिए आराम से गुजरते हैं। और नमाज पढ़ने वालों को भी ख्याल नहीं होता कि मैं कहाँ नमाज पढ़ रहा हूँ, लोग आते जाते होंगे तो मैं ऐसी जगह नमाज पढ़ूं कि जहां से लोगों को तकलीफ न हो, नहीं मैं तो नमाज पढ़ रहा हूँ, एक नमाज मस्जिद के उस कोने में जाकर नमाज पढ़ेंगे, बिल्कुल आखिरी दर्जे में जाकर नमाज पढ़ेंगे कि मैं तो सुन्नत पढ़ रहा हूँ, सामने वाले के बिल्कुल पीछे जाकर उसको ब्लॉक करेंगे कि आदमी सामने हमारे नमाज पढ़ रहा है, हम उसके बिल्कुल पीछे जाकर बात बांधे, हमको मालूम है कि वो खत्म तो होगा, हमने शुरू कर दी वो फंस गया, अब जब वो जाने का वक्त है बोलता है जाए यार मुझे तो जाना है, तू जाओ तेरी नमाज जाने, वो भी गुनाह में मुब्तला हुआ, हम भी गुनाह में मुब्तला हुए कि हमने उसको ऐसा मौका नहीं दिया। और ये तमाम चीजें होती है, इसीलिए तो फरमाया कि नमाजी के सामने से मत गुजरो क्योंकि वो इस वक्त अल्लाह के सामने है, तुम अल्लाह के और उसके दरमियान में से जा रहे हो, तुम डिस्टर्ब कर रहे हो, दोनों के अंदर खलल पैदा कर रहे हो। और जब नमाजी कहता है अल्हम्दुलिल्लाह रब्बिल आलमीन तो अल्लाह ताला जवाब देते हैं कि मेरे बंदे ने मेरी हम्द बयान की, और रहमान रहीम तो अल्लाह तबारक व तआला फरमाते हैं कि मेरे बंदे ने मेरी सना बयान की, मालिक यौमिद्दीन तो अल्लाह ताला फरमाते हैं मेरे बंदे ने मेरी बुजुर्गी बयान की, और जब कहता है इय्याका नअबुदु व इय्याका नस्तईन तो अल्लाह ताला फरमाते हैं कि हाज़ा बैनी व बैन अब्दी व लिअब्दी मा शाअ, ये आदि आदि है। इसमें दो दो हिस्से हैं। एक तो बंदा कहता है कि इज्जा नबुदू है अल्लाह, मैं तेरी ही इबादत करता हूँ, और आगे कहता है वह इज्जा का नस्तरी, तेरी ही तुझसे ही मदद चाहता हूँ, और किसी के सामने मैं हाथ नहीं फैलाता, किसी के सामने मैं अपना सर नहीं झुकाता, तुझसे ही मदद चाहता हूँ। तो अल्लाह कहता है कि ये मेरे और मेरे बंदे के दरमियान है, वो अब भी माशा आया, और जो मेरे बंदे ने मुझसे मांगा मैं उसको दे दूंगा। दोस्तों और बुजुर्गों, किताबों में लिखा है कि ये जो फजर की नमाज है, बात याद आई तो अर्ज करता हूँ कि जो फजर की नमाज है सबसे पहले हजरत आदम अलैहिस्सलाम ने पढ़ी। जब उनको जमीन में भेजा गया तो रात का अंधेरा था, तारीकी में आए और जन्नत की रोशनी से अब कुछ दिखता नहीं, कुछ सुझाई नहीं देता, या अल्लाह ये कहाँ आ गया, मैं दुनिया की मुसीबतों और मशक्कतों में ये कहाँ उतर गया, कुछ हाथ को हाथ दिखाई नहीं देता। इस दुनिया की यही हालत है, यहाँ तो मुसीबतें ही मुसीबतें हैं। थोड़ी देर बाद जब सुबह की सफेदी जाहिर होना शुरू हुई तो हजरत आदम अलैहिस्सलाम की जान में जान आई, ओहो रोशनी नजर आने लगी। तो उस शुक्र में के रात की तारीकी छटी और सुबह की सफेदी नजर आई, हजरत आदम अलैहिस्सलाम ने दो रकात शुक्राने में नमाज पढ़ी। अल्लाह ताला को इतनी पसंद आई कि अब ये इस उम्मत के लिए फजर की नमाज उस वक्त में पढ़ना फर्ज कर दिया कि तुम रात में सो गए थे बल्कि तुम मर गए थे। दुआ जो पढ़ते हैं रात में, अल्लाहुम्म बिस्मिक अमूतु व अहया, अल्लाह तेरे नाम के साथ मरता हूँ, कभी तर्जुमा करके सो जाएं, तेरे नाम के साथ मरता हूँ, तो बोलेंगे नहीं भाई कहीं मर गया तो फिर क्या करोगे, मैं जागते रहूंगा, तो क्या जागते हुए नहीं मरोगे, जागते हुए नहीं मरोगे, नहीं 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 क्यों, लाइट में नहीं मरोगे, अंधेरे में ही मरोगे क्या, तो फरिश्ता रात के अंधेरे में छुप के आता है और रोशनी में नहीं आएगा। तो अल्लाहुम्म बिस्मिक अमूतु व अहया, तेरे नाम से सोता हूँ और तेरे नाम से उठता हूँ, तेरे नाम से मरता हूँ, तेरे नाम से जीता हूँ। एहसास करो रोज, तेरे नाम से मरता हूँ, तेरे नाम से जीता हूँ, और फिर एक दिन सुला दिए जाओगे। तो हजरत आदम अलैहिस्सलाम ने वो दो रकात नमाज पढ़ी। और जोहर की नमाज के बारे में आता है कि हजरत इब्राहिम अलैहिस्सलाम ने जब उनके साहिबजादे के ज़िबह का अमल पूरा हुआ तो उस शुक्राने में कि अल्लाह ने इम्तिहान में कामयाब किया, पहली रकात पर अल्लाह ने आसमान से मैदा उतारा, दूसरी रकात पर अल्लाह ने साबिर बेटा दिया, तीसरी रकात पर अल्लाह ने कुरान में उनकी तारीफ की कि या इब्राहिम कद सद्दक्त रुकिया, इब्राहिम तुम तो अपना ख्वाब सच्चा कर दिखा दिए, और शुक्र में और एक रकात पढ़ी। तो चार रकातें इब्राहिम अलैहिस्सलाम ने जोहर की उस वक्त पढ़ी। अल्लाह को ये नमाज इतनी पसंद आई कि अब ये नमाज फर्ज कर दी। असर की नमाज के बारे में आता है कि हजरत यूनुस अलैहिस्सलाम जब मछली के पेट से बाहर आए तो उस वक्त उन्होंने चार रकातें पढ़ी, इसलिए कि चार अंधेरियों से अल्लाह ने उनको निजात दी। मछली के पेट का अंधेरा, समंदर के पानी के अंदर का अंधेरा, रात का अंधेरा और उस पर बादलों का अंधेरा, तो ये चार अंधेरियों से अल्लाह ने निजात दी। तो हजरत यूनुस अलैहिस्सलाम ने चार रकात असर की नमाज पढ़ी, अल्लाह को यह नमाज पसंद आई और ये नमाज फर्ज कर दी। हजरत दाऊद अलैहिस्सलाम के बारे में आता है कि उनसे कोई ऐसी बात हुई جو ان کی شان کے خلاف تھی, جس کا قرآن پاک میں اللہ نے ذکر کیا اور فرمایا کہ ہم نے داؤد کو معاف کر دیا, فغفرنا له ذلك, ہم نے ان کو معاف کر دیا. اس شکرانے میں داؤد علیہ السلام نے چار رکعت نیت باندھ کر نماز پڑھنی شروع کی, تین رکعت پر اتنا قابو سے باہر ہو گئے, اتنا اللہ کے سامنے رویا کہ تین ہی پڑھ سکے, چوتھی نہیں کی تو اللہ نے تین ہی رکھ دی. چاہ یہ مغرب کی نماز ہے اور عشاء کی نماز کے بارے میں دو قول ملتے ہیں, ایک تو یہ کہ یہ حضرت موسیٰ علیہ السلام نے پڑھی ہے, دوسری یہ کہ یہ ہمارے رسول صلی اللہ علیہ وسلم نے پڑھی ہے. موسیٰ علیہ السلام جب مدین سے نکل کر تشریف لا رہے تھے, رات کی تاریکی تھی, لمبا سفر تھا, تو اس پریشانی میں انہوں نے ایک رکعت پڑھی, پھر اپنے بھائی ہارون کی فکر تھی کہ ان کا کیا حال ہوگا, اس فکر میں دوسری رکعت پڑھی, پھر فرعون کی دشمنی کا ڈر تھا, اس کے خیال سے تیسری رکعت پڑھی, پھر ان کی اہلیہ ولادت کے درد میں مبتلا تھی تو بچے کی فکر میں چوتھی رکعت پڑھی. یہ چار رکعتیں عشاء کی نماز حضرت موسیٰ علیہ السلام نے پڑھی ایک روایت ہے, اور ایک روایت یہ ہے کہ یہ ہمارے رسول صلی اللہ علیہ وسلم نے پڑھی. تو اس سے معلوم ہوتا ہے کہ یہ نمازیں کتنی اہم اور کتنی مبارک نمازیں ہیں جو اللہ نے ہم کو ہمارے نبی صلی اللہ علیہ وسلم کے صدقے میں دے دی. اور سارے احکام اللہ نے زمین میں دیے اور نماز کا حکم آسمان میں بلا کر دیا. یہی کافی ہے اس نماز کے مرتبے کو سمجھنے کہ جس کو وہاں بلا کر دیا. اسی لیے کہا گیا کہ الصلاۃ معراج المؤمنین, کہ نماز مؤمن کی معراج ہے. اب آپ دوستوں اور بزرگوں, جو میں بات عرض کر رہا تھا کہ ایک روٹین کی طرح نماز ہم پڑھتے ہیں, ہماری نماز ہم کو فائدہ نہیں دیتی ہے, کوئی چیز ہم کو معلوم ہی نہیں, اور ہم جس انداز سے نماز پڑھتے ہیں کبھی بیٹھ کر اس کا ترجمہ کر کے دیکھ رہے ہیں کیا کہتے ہیں, رکوع میں جا کر ہم کیا کہتے ہیں, سورگ رسی سورگ رسی سورگ رسی, کیا ہوا آپ اللہ نے ایسے بول رہے ہیں, میرا رب بہت بڑا ہے, میرا رب بہت بڑا ہے, میرا رب بہت بڑا ہے. یہ اللہ کسی بڑے کے سامنے بادشاہ کے سامنے ہو سکتا ہے؟ ہاں تمام تعریف اس رب کے لیے ہے جو عظیم ہے, اور اس کو اس طرح بھگاتے ہوئے بات کریں, سمار بلالا سمار بلالا سمار بلالا, ہو گیا کی نوبت پڑھنا ہے کی نوبت پڑ گیا, اور جتنا جلدی ہو سکے فوراً سر اٹھاؤ, فوراً سر اٹھاؤ. اور سب سے زیادہ قریب اللہ کے پاس آدمی سجدے میں ہوتا ہے. حدیث میں آتا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے سجدے کتنے لمبے لمبے طویل سجدے آپ کرتے تھے, آپ کا رکوع بھی طویل ہوتا تھا, پھر رکوع سے اٹھ کر اتنی دیر ٹھہرتے تھے جتنا لمبا رکوع ہے, پھر سجدے سے اٹھ کر اتنی دیر بیٹھتے تھے جتنا لمبا سجدہ ہے. ایک نماز تو وہ ہے جو امام پڑھاتا ہے, جس میں عام لوگوں کا خیال اس کو رکھنا پڑتا ہے, جس میں بوڑھے بھی ہیں, مریض بھی ہیں, مصروف لوگ بھی ہیں, تو وہ لمبی لمبی نمازیں اس کو پڑھانا منع ہے کہ لوگوں کے اوپر نماز بوجھ نہ کرو. لیکن آدمی جب تنہا نماز پڑھتا ہے تو پھر اس آدمی کو یہ بتایا گیا کہ آپ اپنی نماز اطمینان کے ساتھ پڑھیں. رسول اللہ صلی اللہ علیہ وسلم ایک مرتبہ تشریف فرما ہے کہ ایک صحابی آئے, نماز پڑھی, پھر اس کے بعد آ کے حضور کے پاس بیٹھے, تو رسول اللہ نے فرمایا کہ قم فصلی فإنک لم تصلی, جاؤ نماز دوبارہ پڑھو, تم نے نماز پڑھی نہیں ہے. تو وہ صحابی دوبارہ گئے, جا کے پھر نماز پڑھ کے آئے وشیر, تو پھر رسول اللہ کے پاس آ کے بیٹھے تو حضور نے فرمایا قم فصلی فإنک لم تصلی, جاؤ دوبارہ نماز پڑھو, تم نے نماز پڑھی. وہ اب تیسری بار گئے نماز پڑھنے, پھر نماز پڑھ کے آئے تو رسول اللہ نے پھر کہا کہ قم فصلی فإنک لم تصلی, جاؤ نماز پڑھو, تم نے نماز پڑھی نہیں. اب وہ صحابی نے کہا یا رسول اللہ مجھے بتائیے کیسے پڑھوں نماز, اب رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب تم نماز شروع کرو تو تلاوت اطمینان سے کرو، قرات اطمینان سے کرو، رکوع اطمینان سے کرو، سجدہ اطمینان سے کرو، رکوع کے بعد اطمینان سے سیدھے اٹھ کر کھڑے ہو جاؤ، سجدے کے بعد اطمینان سے سیدھے بیٹھ جاؤ. سب سے بری چیز وہ ہے کہ آدمی نماز میں چوری کرے. نماز کی چوری کیا ہے کہ رکوع سجدہ آدمی برابر نہ کرے، تو یہ نماز میں چوری کرنے کے برابر ہے کہ آپ نے اس کا حق صحیح ادا نہیں کیا. اور جیسے میں نے آپ کو گزشتہ بتایا تھا کہ یہ نماز جب اس طرح کی خراب پڑی جاتی ہے تو دوستو یہ ہم کو بدعا دیتے ہوئے جاتی ہے کہ تو نے مجھے تباہ کیا، اللہ تجھے تباہ کر. اللہ اس کا خیال اگر کر لیں ہم کہ نماز کی بدعا لیں، ایک عبادت کی بدعا لیں، اور وہ ہمیں کہیں کہ تو نے مجھے ضائع کر دیا، تو نے مجھے ضائع کر دیا، اللہ تجھے ضائع کر دے، میں تو اللہ کی عبادت تھی، تو نے مجھے بیکار کر دیا، تو کتنی بڑی بری بات ہوگی. اور دوستوں اور بزرگوں، ہم کو بنیادی نماز کی چیزیں کم سے کم اس کا مطلب اور اس کا معنی سمجھنے کی کوشش کرنی چاہیے کہ میں کیا بول رہا ہوں اللہ سے. اللہم انی ظلمت نفسی ظلما کثیرا. آپ کہہ رہے ہیں کہ اللہ میں نے اپنے آپ پر بڑا ظلم کیا، بہت ظالم ہوں میں، میں نے بہت گناہ کیے ہیں. فَإِنَّهُ لَا يَغْفِرُ الذُّنُوبَ إِلَّا أَنْتَ فَاغْفِرْ لِي. کوئی گناہ معاف نہیں کرتا میرے اللہ، تو ہی معاف کر دے. اب اس کو کیا انداز سے ہم کہتے ہیں اور کیسے ہم بڑھتے ہیں، کیا انداز ہمارا ہوتا ہے؟ کبھی ہمارا تصور تک نہیں جاتا کہ ہم اس نماز کو اپنی ٹھیک کر لیں. برسوں سے ایک مشین کا بٹن دبا دیا، وہ مشین چلتی ہے. اور چونکہ بعض چیزیں ریمائنڈر کے طور پر میں نے گزشتہ بھی کہی تھی، اب بھی کہتا ہوں، لوگوں کو یہ دیکھا جاتا ہے کہ وہ نماز اپنے دماغ میں پڑھتے ہیں. نماز اپنے دماغ میں نہیں پڑھیے، نماز میں قراءت کا پروناؤنسیشن فرض ہے. آپ کو نماز میں الحمدللہ رب العالمین پڑھنا ضروری ہے. اکیلے جب آپ نماز پڑھ رہے ہو تو آپ کو سورہ پڑھنا فرض ہے، آپ کو اللہ اکبر منہ سے بولنا ضروری ہے. صرف سوچنے سے آپ نماز میں داخل نہیں ہوئے. اور یہ عموماً دیکھا جاتا ہے کہ لوگ منہ بند کر کے نماز پڑھتے ہیں. منہ بند کر کے میرے دوستوں نماز نہیں ہوتی. کیسے ہوگی؟ آپ کا منہ بند ہے اور آپ پوری نماز مکمل کر لیے، سلام پھیرتے ہوئے ساتھیوں کو دیکھا جاتا ہے کہ وہ منہ بند کر کے یہ سلام پھیر دیے. کیا ہوا؟ آپ نے منہ بند کر کے کیا کہا؟ دماغ میں سوچا میں السلام علیکم رحمۃ اللہ، السلام علیکم رحمۃ اللہ. دماغ میں سوچنے سے کچھ نہیں ہوتا. زبان سے تلفظ جس کو کہتے ہیں، ہم لوگوں کے ذہنوں میں اصل وہ ہے کہ جیسے اخبار پڑھا یا کتاب پڑھی، کتاب دیکھ لی اور منہ بھی بند ہے تو ہم سوچتے ہیں ہم نے کتاب پڑھی ہے. کتاب دیکھی ہے آپ نے اور آپ نے دماغ میں پڑھا ہے اس کو، لیکن جو تلفظ جو زبان سے نکلنا ضروری ہے، اس میں عموماً ہم غلطی کر رہے ہیں. اکثر بھائیوں کو دیکھا جاتا ہے کہ وہ زبان بند کیے ہوئے ہیں، نماز میں داخل ہوتے ہوئے، نماز سے نکلتے ہوئے، یا نماز کے بعد بھی دیکھیں ذکر بھی کر رہے ہو تو منہ بند ہے اور ذکر ہو رہا ہے. یہ کوئی ذکر ہے دوستو؟ آپ کی تھنکنگ ہے، آپ دماغ میں سوچ رہے ہیں، آپ نے زبان سے کہا تو نہیں، آپ نے زبان سے پڑھا نہیں. زبان سے تلاوت اور زبان سے کہنا، یہ نماز کے ہر ہر فعل پر آپ کو جو فرائض ہے کہ نماز میں انٹر ہوں گے اللہ اکبر سے، نماز میں تلاوت ہوگی جب آپ کے کانوں میں آپ کی زبان کی نکلی ہوئی آواز آئے گی، آپ کے کان میں آئے. تو بہرحال دوستوں اور بزرگوں، یہ جو نماز کا عظیم تحفہ اللہ نے دیا، اس کو ہم سب صحیح کرنے کی کوشش کریں. اللہ ہم سب کو توفیق نصیب فرمائے. واخر دعوانا الحمدللہ رب العالمین.